भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कमा प्रसारण हुँदै आएको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा 90 मेगाहर्ज, त्यसै गरी विराटनगरको स्काई एफएम, रौतहटको नुन्थर एफएम, नुवाकोटको रेडियो जालपा र त्रिशुली, पोखराको रेडियो तरंग, पाल्पाको रेडियो मदन पोखरा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, हेटौँडा एफएम, सुर्खेतको रेडियो भेरी, कञ्चनपुरको रेडियो नागरिक, काभ्रेको सेफर्ड एफएम, रेडियो तेह्रथुम लगायत विभिन्न स्थानीय एफएमहरूबाट पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम एकल कविता वाचनमा हामी कवि सुमन राज श्रेष्ठलाई लिएर आएका छौं। नारायणगढ चितवन उहाँको निवास र अक्षर समूहका सचिव हुनुहुन्छ। अक्षर समूहले लामो समयदेखि चितवनमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। कहिलेकाहीँ एकल कविता पनि आयोजना गर्छ, अन्तर्क्रियाहरू पनि गरिरहन्छ लेखकहरू बीच। त्यसै गरी सुमन राज श्रेष्ठ प्रगतिशील लेखक संघ प्रलेसका सहसचिव पनि हुनुहुन्छ। हामी आज सुमन राज श्रेष्ठलाई लिएर आएका छौं। उहाँले सानै उमेरदेखि कविता लेख्न थाल्नुभएको र औपचारिक रूपमा विगत 1 दशकदेखि कविता लेखिरहनु भएको छ। आजै मात्र उहाँको कविता संग्रह सपनाहरूको ह्याङओभर विमोचन भएको छ। रामेश्वर पुस्तकालय चितवनमा खगेन्द्र संग्रोलाले उहाँको यो पुस्तक विमोचन गर्नुभएको हो। सुमन राजजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद अचित सर।
तपाईँको कविता आजको कार्यक्रममा सुन्नका लागि तपाईँलाई हामीले अतिथिको रूपमा बोलाएका छौँ। सबभन्दा पहिला त बधाई छ तपाईँको सपनाहरूको ह्याङओभर आज विमोचन भएकोमा।
त्यसको लागि पनि धन्यवाद।
एउटा कविता सुनाउनुहोस् न सबभन्दा पहिला, कुन सुनाउनुहुन्छ?
म सबभन्दा पहिला म प्रेम सम्बन्धी कविता सुनाउन गइरहेको छु यहाँ। यो मैले करिब 4 वर्ष अगाडि लेखेको यो कविता, तिमीलाई सम्झिनुको कारण। तिमीलाई सम्झिनुको विशेष कारणहरू छैन मसँग, अग्ला अग्ला हिमालहरू देखे पनि तिमीलाई सम्झिन्छु, गहिरा गहिरा खोजहरू देखे पनि तिमीलाई सम्झिन्छु, जङ्गलका लहराहरू देखेँ भने त्यो तिम्रो केश राशि जस्तै लाग्छ, निला निला दह देखेँ भने त्यो तिम्रो आँखाको गहिराई जस्तै लाग्छ, बगिरहने नदीको गुन्जन सुने भने त्यो तिम्रो आवाज जस्तै लाग्छ। उफ, तिमीलाई सम्झाउनको लागि सारा प्रकृतिले नै किन पैँचो मागेको होला सुन्दरता तिमीसँग। हाँस्नुको कारण सोधियो भने कुनै बालकसँग, बग्नुको कारण सोधियो भने कुनै नदीसँग, उड्नुको कारण सोधियो भने कुनै चरासँग, उभिनुको कारण सोधियो भने कुनै रुखसँग, र सम्झिनुको कारण सोधियो भने कुनै प्रेमीसँग। सोध्नेहरूले के उत्तर पाउँछन् होला त्यस प्रश्नको? हो बरु बिना कारण हाँस्ने मान्छेलाई, बिना कारण रुने मान्छेलाई पागल भनिए झैं मलाई पनि पागल भनियोस्, या त कुनै प्रेमी भनियोस्, यद्यपि म चाहन्छु नसोधोस् कसैले मसँग तिमीलाई सम्झिनुको कारण। तिमीलाई सम्झिनुको विशेष कारणहरू छैन मसँग। धन्यवाद।
तपाईँको कविताको छलफल चितवनमा कतिको चल्ने गर्छ? चितवनमा कविता लेख्ने कविहरूको भेला कतिको हुन्छ?
चितवन एक हिसाबले भन्नुपर्दा साहित्यिक रूपमा एकदमै उर्वर छ। पछिल्लो केही वर्ष यता त चितवनमा अब महिनामै अब लगभग प्रत्येक हप्ता जस्तो साहित्यिक कार्यक्रमहरू हुने गर्छ, र ती कार्यक्रमहरूमा अब मैले भन्नु आफ्नो बारेमा अब त्यो मेरो कविताको चर्चा कति हुन्छ भनेर त अब भन्न नमिल्ला, तर हामी एउटा सर्कलमा बसेर चाहिँ हामी सबैका कविताहरूको कविताहरूमाथि चाहिँ छलफल चर्चा गर्ने गर्छौँ।
अरू विधा हेरिकन कविता लेख्नेहरूको संख्या चाहिँ कुन अनुपातमा पाउनु भएको छ?
मैले त्यस्तो ठ्याक्कै विश्लेषण चाहिँ गरेको छैन, तर भनिन्छ जीवनमा हरेक मान्छे एकचोटि प्रेमी र कवि हुन्छ भन्छन्। त्यस हिसाबले कवितालाई नै आफ्नो लेखनको आफ्नो क्षेत्र बनाएर हिँड्नेहरू त अब कमै होलान्, तर कविता नलेखेका मान्छेहरू हुँदैनन्, एउटा कवितात्मक आत्मा नभएका मान्छेहरू हुँदैनन्। त्यस हिसाबले त्यसको अनुपातमा नै कविता लेख्नेहरू हुन्छन् जस्तो मलाई लाग्छ।
तपाईँ प्रेमी पनि हुनुभयो जीवनमा एकपटक?
यो प्रेमी त म भएँ नै, प्रेमी एउटा प्रेमिल हृदय नभएको मानिस सायद पत्थर हुन्छ, म पत्थर होइन।
कवि हुनलाई प्रेमी हुनु जरुरी छ कि छैन?
यो चाहिँ अलिकति कस्तो भन्दाखेरि अब प्रेमी प्रेमी तपाईँले अब कस्तो प्रेमी भन्नुभयो होइन, एउटा युवतीको प्रेममा फँसेको प्रेमी नै हुन जरुरी छ जस्तो लाग्दैन। प्रेमी हुनु भनेको एउटा प्रकृति प्रेम पनि हुन्छ, एउटा देश प्रेम पनि हुन्छ, एउटा समाज प्रेम, आफ्नो समुदायप्रतिको प्रेम, यस हिसाबले हेर्दाखेरि प्रेमी हुन आवश्यक छ।
होइन, तपाईँले एकजना एकपटक जीवनमा कवि अथवा प्रेमी हुनैपर्छ भन्ने भएर मात्रै मैले तपाईँलाई सोधेको हुँ,
हजुर।
अन्यथा नलिनुहोला। अर्को कविता कुन सुनाउनुहुन्छ अब?
यसपछि म पहाडघर भन्ने कविता सुनाउँछु। पहाडघर, यो म एउटा पहाड साथीको पहाड घर पुगेर आएपछि फर्केर आएपछि
कुन ठाउँमा जानुभएको थियो त्यति बेला?
म यो गोर्खाको मसेल भन्ने ठाउँमा गएर आएको थिएँ।
कहिलेतिरको कुरा?
यो लगभग 2 वर्ष अगाडिको कुरा।
त्यसपछि तपाईँको अनुभूति कवितामा आयो?
हजुर। पहाड घर, बाजे बजैले नछाडेको भए पहाड र बुबा आमाले नरोजेको भए सहरको बाटो, म डाँडा काँडामा बहने शीतल हावा बन्थे होला या बन्थे छहरा पहराबाट खसिरहने झरनाको पानी, हृदयमा हरदम फुलिरहन्थ्यो होला प्रेमको फूल, निधारमा टल्किरहने पसिनाहरूले सिंचित पारिरहेको हुन्थे भूमि, ठेला परेका हातहरूले खनिरहेको हुन्थे पाखोबारी, या मेलामा जिस्किरहेको हुन्थे ठिटीहरूसँग, या पात बजाउँदै हिँडिरहेको हुन्थे जङ्गलको बाटो। सहरमा सधैँ कहाँ हो भनेर सोध्छन् मान्छेहरू मेरो पहाड घर, र दुःख लाग्छ त्यति बेला जति बेला म मेरो पहाड घरको नाम मात्रै बताउन सक्छु, तर सक्दिनँ बताउन पहाड घर जाने मूल बाटो, सक्दिनँ बताउन ढुङ्गे धारो चौतारो र घाँस दाउरा गर्ने जङ्गल बीचको दूरी। सबैभन्दा लाज त अझ त्यति बेला लाग्छ जति बेला बोल्न सक्दिनँ म आफ्नो मातृभाषा, र सुनाउन असमर्थ हुन्छु गाउँले आफन्त दाजुभाइहरूको नाम। नियतिले जन्मिँदै टाँसिदिएको छ मेरो निधारमा सहरिया मान्छेको परिचय पत्र, जुन परिचय खोटो सिक्का जस्तो छ र सहरमै बिक्न छोडिसकेको छ आजभोलि, तर त्यो परिचय देखेर पहाड घरले पनि आफ्नो ठान्दैन मलाई। चिल्लो र पक्की सडकमा हिँडेर पनि, झलमल्ल बिजुली बत्तीको प्रकाश देखेर पनि, प्रक्षेपणको लागि तमतयार रकेट जस्ता भवनहरूमाझ बसेर पनि म कति खुसी छैन यो सहरसँग, किनकि यो सहरले मलाई ऐठन बाहेक केही दिएको छैन सपनामा, निराशा बाहेक केही दिएको छैन विपनामा। सहरमा सधैँ म असङ्ख्य सुविधाहरूबीच बाँच्छु, त्यसैले हुनुपर्छ सायद म प्राय दुविधाहरूबीच बाँच्छु, तर समानान्तरमा मेरो आँखामा सधैँ नाचिरहन्छ कच्ची बाटो भएर हिँड्नुपर्ने असङ्ख्य असुविधाहरू बीचमा पनि सुन्दर पहाड घरको तस्विर। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
नारायणगढ चितवनका सुमनराज श्रेष्ठ आज हामीसँग एकल कविता वाचनमा हुनुहुन्छ र कविता वाचन गरिरहनु भएको छ। अक्षर समूहका सचिव हुनुहुन्छ उहाँ र प्रगतिशील लेखक संघ चितवनका सहसचिव पनि हुनुहुन्छ। उहाँको आजै मात्र सपनाहरूको ह्याङओभर कविता संग्रह विमोचन भयो चितवनमा, र आजको कार्यक्रममा हामी उहाँलाई प्रस्तुत गरिरहेका छौं। कविताको प्रभाव आफूलाई कहिलेदेखि परेको सम्झिनुहुन्छ सुमनजी तपाईँ?
जुन कृति मेरो कविता संग्रह आजै मात्र विमोचन भयो त्यसमा मैले आफ्नो लेखकीयमा पनि थोरै एउटा संस्मरणात्मक हिसाबले लेखेको छु। कविताको प्रभाव मलाई सानैदेखि नै परेको, मलाई अहिले यो समयको यो बिन्दुमा बसेर विश्लेषण गर्दाखेरि अनुभूति हुन्छ। म अलिकति कवि हृदय, मेरो अलिकति संवेदनशील हृदय ले मलाई कविता लेखनतर्फ आकर्षित गरे जस्तो मलाई लाग्छ।
तपाईँलाई कुन बेला कुन उमेरमा थिएँ म र मलाई यो कविताले यस्तरी छोएको थियो भन्ने खालको सम्झना आउँछ?
त्यो कविता मलाई ठ्याक्कै सम्झना छैन, तर त्यो कविताको एउटा थिम चाहिँ मलाई हल्का याद छ। त्यो कुन पत्रिकामा प्रकाशित थियो भन्ने पनि मलाई अहिले सम्झना छैन। मान्छेको जीवन कस्तो हुनुपर्छ भन्ने टाइपको एउटा कविता थियो, त्यो कविता चाहिँ मेरो दिमागमा कहिलेकाहीँ धुमिल धुमिल भएर आउने गर्छ।
त्यसले चाहिँ तपाईँलाई छोयो, त्यसपछि कवितामा रस बस्यो तपाईँको?
हजुर।
र क्रमशः अरू कविताहरू पढ्दै जानुभयो?
हजुर।
यसरी कवि बन्दै आउनुभयो?
एकदमै।
सुमनजीको एउटा कविता मलाई पढ्न लोभ लाग्यो, अनुमति दिनुहुन्छ?
अवश्य।
तपाईँको यसै पुस्तक आज विमोचन भएको सपनाहरूको ह्याङओभरभित्र संग्रहित कविता अखबार शीर्षकको कविता रहेछ। प्रत्येक अखबारको पहिलो पानामा छापिएको छ नामुद कार्टुनिस्टहरूको व्यङ्ग्य चित्र। प्रत्येक अखबारको पहिलो पानामा छापिएको छ नामुद कार्टुनिस्टको व्यङ्ग्यचित्र, जहाँ देखाइएको छ गिरौला जत्रा नाक भएका नेताहरू, ताना तानमा बाँचिएको कुर्सी, साढे जुदाईमा परेको जनता र प्वाल परेको डुङ्गामा राखिएको देश। अखबारको पानाभरि लेखिएको छैन कतै पनि आँखालाई शीतल बनाउने समाचार। शहीद चोकको पेटीमा उभिएर पत्रिका बेच्ने एउटा ठिटो फलाकिरहेछ भगेराको टाउको जत्र अक्षरमा छापिएको समाचारको हेडलाइन र बेचिरहेछ माघ 16 गतेको अखबार। कहिले लेख्नुभएको कविता यो?
यो मैले माघ 16 भनेपछि अब हामीले त्यसलाई शहीद दिवसका रूपमा मनाउने गर्छौँ र केही वर्ष अगाडि शहीद दिवसको बिदा थियो। म आफ्नो कार्यालयबाट बिदामा घर बसिरहेको थिएँ र त्यो माघ 16 गते नै लेखिएको कविता हो।
कविता लेखनमा पनि एउटा चेतना प्रस्फुटन चाहिँ आफूलाई के चिजले छोयो भन्ने कुराले गर्दो रहेछ है कविलाई,
त्यो अवश्य नै हुन्छ।
कहिले राजनीतिले, कहिले प्रेमले, कहिले मानवीय सम्बन्धले, कहिले सामाजिक विकृतिहरूले।
कविता विषयविहीन हुन सक्दैन, तसर्थ कुनै न कुनै विषयहरूले कविलाई चिमोटिरहेको हुन्छ र तिनै सञ्चेतनाका पर्खालहरू भत्काउँदै एउटा कविले कविता लेख्छ।
तपाईँलाई कुन विषयले बढी चिमोट्छ?
मलाई यही विषयले नै धेरै चिमोट्छ भनेर चाहिँ म भन्दिनँ, तर कविता कति बेला आउँछ भन्ने पनि थाहा हुँदैन। तर कस्तो हुन्छ भन्दाखेरि तपाईँलाई जुन विषयले जतिखेर पनि समात्दिन सक्छ, तपाईँलाई एउटा सामाजिक विषयले, एउटा राजनीतिक विषयले, राजनीतिक घटनाक्रमहरूले, त्यस्तै प्रेमका विषयहरूले पनि, एउटा जीवनसँग जोडिएका विभिन्न आयामहरूले तपाईँलाई जति बेला पनि चिमोट्न सक्छ र कविता लेखनमा तपाईँ प्रवृत्त हुन सक्नुहुन्छ।
अब कुन सुनाउने हामीलाई?
म अब एउटा अलिकति समसामयिक चेतनामा समसामयिक कविता सुनाउँछु। यो कविताको नाम रहेको छ आमाहरूको सपनामा अचेल। आमाहरूको सपनामा अचेल। कविता यस प्रकार रहेको छ। भित्ताको पुरानो घडीमा समय त्यसरी नै बजिरहेको छ जसरी बज्ने गर्छ बिरामी हृदयको धड्कन, जसरी दुख्ने गर्छ थिलो थिलो देशको सपना। भ्युजनु अघि धेरैचोटि गाएका थियौँ हामीले एकजुगको गीत र धेरैचोटि देखेका थियौँ एक दिनको सपना। तिनै सपनाको बुई चढेर गएका मान्छेहरू खलनायकहरूसँगको युद्धदेखि भागेर अचेल फर्किँदैछन् पराजित अनुहारको खर्पन बोकेर, र सुनिँदैछ हामीले गाएका मुक्तिका गीतहरू परिणत भएका छन् सर्कसका प्यारोडीहरूमा। चिहानबाट बिउजिएर आएको मुर्दा जस्तो निद्राबाट एक्कासी बिउजिएको मान्छे भर्खरैको ऐठनले तर्सिए झैँ यो समय तर्सिरहेको छ हामीसँग र प्रसूति कक्षमा सङ्क्रमणको शिकार बनेको छ भर्खरै जन्मिएको उज्यालो। वृद्ध वैज्ञानिकको आदिम प्रयोगशालाभित्र छटफटाइरहेको शोधपत्रहरूमा प्रमाणित हुन नसकेका प्रयोगहरू दोहोऱ्याइरहेको समय सुकुमारी आमाहरूको गर्भबाट बारम्बार जन्मिने गर्छ प्रोजेरिया रोगले ग्रस्त वृद्ध बालकहरू, जसमाथि ढुक्क भएर आमाहरू कहिल्यै आरोपित गर्न सक्दैनन् सुदूर भविष्यको सपना। नियतिको निर्मम कोर्रा खाएर निदाएका आमाहरूको आँखामा अचेल देखिन छोडेको छ एकजुगको सपना। अचेल देखिन छोडेको छ रिमालका आमाहरूले पालेको विश्वास। वास्तवमा आमाहरूको सपनामा अचेल सधैँ सधैँ आउने गर्छ इतिहासको रक्ष्यानमा मिल्काइएको उही बासी समयको चित्र। धन्यवाद।
चितवनमा कविता लेख्ने निरन्तर कवितामा सक्रिय रहनुहुने स्रष्टाहरू नाम फटाफट लिनुपर्दा, केही नामहरू लिनुपर्दा को को हुनुहुन्छ?
मेरो मैले फटाफट नाम लिँदाखेरि धेरै नामहरू छुट्न सक्छ,
त्यही भएर फटाफट भनेको मैले फेरि छुट्नु होला भनेर।
हामी निरन्तर सम्पर्कमा रहिरहने केही कवि लेखकहरू छौँ। कवि भूपिन दाई हुनुहुन्छ, कवि सरिता तिवारी हुनुहुन्छ जसले राष्ट्रिय स्तरमा आफ्नो परिचयलाई स्थापित गरिसक्नु भएको छ। त्यस्तै कवि ईश्वर कणेल, बालकृष्ण थपलिया लगायतका नामहरू चाहिँ मैले फटाफट सम्झिन्छु।
तपाईँहरूको गठबन्धन भेटघाट भइरहन्छ,
यसलाई गठबन्धन भनेर चाहिँ नभनौँ, हामी निरन्तर सम्पर्क।
गठबन्धन आफैमा नराम्रो भएन नि होइन, बस्नु भेट्नु उठापछि सँगै रहनु।
हजुर।
अनि के प्रत्येक शनिबार गर्नुहुन्छ कि कुनै महिनाको अन्तिममा गर्नुहुन्छ कि के छ कार्यक्रम?
होइन, हामीले त्यो प्रत्येक शनिबार अथवा पहिलो शनिबार अथवा अन्तिम शनिबार भनेर तोक्दैनौँ। कुनै कार्यक्रमको प्रस्ताव साथीहरूले गर्नुहुन्छ र हामी त्यस कार्यक्रममाथि छलफल गर्छौँ र यो कार्यक्रमलाई कहिले गर्ने अब कहिले महिनाको दुई तिनवटा पनि भइदिन सक्छ कहिले दुई तिन महिनामा एउटा पनि भइदिन सक्छ अलिकति यो नियमित चाहिँ नहुने तर हामी निरन्तर चाहिँ क्रियाशील छौँ
मैले यो यसकारण पनि सोधेको हो कि चितवन चाहिँ साहित्यिक क्षेत्रमा सक्रिय जिल्लामै पर्छ
होइन
यो सक्रियता निर्माण गर्नको लागि कतिको कार्यक्रम हुनुपर्दो रहेछ कति मान्छेहरू भेला हुनुपर्दो रहेछ जम्मा हुनुपर्दो रहेछ अथवा सञ्जाल कत्रो बन्नु पर्दो रहेछ भन्ने कुरा जानकारी होस् सबैलाई भनेर तपाईँलाई
त्यसको मानक यही नै हो भनेर भन्दाखेरि चाहिँ अब समस्या पैदा हुनसक्छ जस्तै अब चितवनमा अलिकति क्रियाशील स्रष्टाहरू निरन्तर रूपमा भेटघाट भइरहने त्यसपछि उहाँहरूबीच अन्तर्क्रिया भइरहने कारणले गर्दाखेरि अब कार्यक्रमहरू धेरै भइरहन्छन् तर अब त्यसमा अब भूगोलले त्यसपछि भूगोलसँगै जोडिन आउने परिवेशहरूले त्यसका मानकहरू निर्धारण गर्छन् अब यसको मापदण्ड यही नै हुन्छ भनेर चाहिँ म भन्न सक्दिनँ
अब कुन कविता सुनाउनुहुन्छ
यसपछि म एउटा कविता सुनाउँछु यो कविताको शीर्षक रहेको छ रद्दीको टोकरी र डम्पिङ साइट यो पनि अलिकति समसामयिक नै छ भनौँ रद्दीको टोकरी र डम्पिङ साइट मसँग एउटा रद्दीको टोकरी छ जहाँ फाल्दै आएको छु मैले आफैद्वारा सिर्जित सारा फोहोरहरूलाई लेख्दै गरेर मन नपरेको कविता विचार गर्दा गर्दै मन नपरेका विचारहरू प्रियसीले छाडेर गएका यादहरूको तस्विर रक्सी धेरै पिउँदा भएको बान्ता र राज्य व्यवस्थाका हर्ताकर्ताहरूलाई सम्झिँदा मुखभरिभरि भएर आउने थुक सबैलाई फालिदिएर त्यस टोकरीमा मैले बनाएको छु त्यसलाई एउटा समावेशी चरित्रको रद्दीको टोकरी किञ्चित फालिएलान् भनी काम लाग्ने चिजहरू पनि त्यसमा जानकारीको लागि मैले टाँसिदिएको छु त्यहाँ एउटा सूचना जहाँ लेखिएको छ फोहोर मलाई रद्दीको टोकरीमा आफैले टाँसेको सूचना पढेर महसुस गर्ने गर्छु म आफूलाई पनि कहिलेकाहीँ त्यस्तै एउटा रद्दीको टोकरी जहाँ कुहिएका सपनाहरूको खात छ जहाँ असङ्ख्य घात र प्रतिघात छ र ती सबै सबैको पछाडि आफ्नै ठानिएकाहरूको हात छ मलाई थाहा छ हामीहरू प्रत्येकसँग पनि त्यस्तै एउटा न एउटा रद्दीको टोकरी छ जहाँ बिसाएका छौँ हामीले आफ्ना सारा फोहोरहरूलाई र हामी सबैका फोहोरहरूलाई बिसाउन एउटा सार्वजनिक डम्पिङ साइट पनि छ हामीहरूसँग त्यस्तो डम्पिङ साइटलाई पनि मान्छेहरू किन भन्ने गर्छन् होला सिंहदरबार
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन
निकै रमाइलो मिठो कविता सुनाइरहनु भएको छ सुमनजीले सुमनराज श्रेष्ठ हामीसँग हुनुहुन्छ अभिव्यक्ति अथवा वाचन शैलीले कतिको प्रभाव पार्छ तपाईँको कविता राम्रो अथवा नराम्रो बनाउनमा लेखेर मात्रै राम्रो कविता लेख्न सक्यो भने राम्रो कविता लेखिए मात्रै आफैमा काफी हो कि त्यो कविले चाहिँ अभिव्यक्त पनि त्यसै गरी गर्न सक्नुपर्ने हुन्छ
मुख्य कुरा त अब मेरो विचारमा मुख्य कुरा त अब कविता लेखन नै मुख्य हो भन्ने लाग्छ कविता लेखन सशक्त भएन भने वाचनले मान्छेहरूलाई केही समय समातेर राख्न त सकिन्छ तर त्यो कविताको आयु चाहिँ लामो हुँदैन तसर्थ कविता नै मुख्य चिज हो
तर हाम्रोमा चाहिँ ट्रेन्ड अहिले वाचनको ट्रेन्ड एकदम धेरै भएर जहाँ मासहरूमा ताली लिने अथवा सञ्चार माध्यमहरूमा ठाउँ पाउने कविहरूको चाहिँ अलिकति बोलवाला बढेको हो
त्यसलाई त्यो रूपमा भन्दा पनि अब त्यो बोलवालाको आयु कति हुन्छ भन्ने कुराले निर्धारण गर्छ तपाईँको कविताको शक्ति
भनेपछि वजन चाहिँ लेखनमा छ
हजुर
तपाईँले प्रस्तुत गर्न राम्रो सक्नु त्यो बोनस भयो तर लेखन चाहिँ वजन चाहिँ लेखनभित्रै हुन्छ लेखनी दरो हुनु पर्यो भन्ने तपाईँको
मेरो धारणा त्यही नै हो
अर्को कविता सुनाउनुहोस् न
म अब प्रेम भरिया शीर्षकको कविता सुनाउँछु प्रेम भरिया गरुङ्गो भारी बोकेर निरन्तर उकालो उक्लिरहेको भरियाहरूले जस्तो कति भारी बोकेँ होला मैले प्रेमको कति भारी बिसाएँ होला मैले प्रेमको तर किन नथाकेको होला यो शरीर यात्रामा शीतले लचप्पै भिजेको बाटोमा पनि हिँड्नुपर्छ घामले हपहपी पोल्ने मौसममा पनि हिँड्नुपर्छ र चढ्नै पर्छ जीवन जस्तो उकालो यद्यपि काँधमा बोकेको झोलाभरि तिम्रो याद भइदिए यात्राको अन्तिम गन्तव्यमा तिमीलाई भेट्ने निश्चित भइदिए यात्राका सबै दुःखहरूलाई बिर्सिएर फुलपाती चढाउन चाहन्छु म प्रत्येक देउरालीहरूमा र उक्लिरहन चाहन्छु यो उकालो पहाडको एउटा उचाइमा फुलिरहेको लाली गुराँस जस्तै जीवनको यो वसन्तमा पनि प्रेम फुलिरहेको बेला म फर्केर हेर्न चाहन्न आफू हिँडेर आएका बाटाहरू बरू अर्को घोषणा पत्र जारी गरेर म आफूलाई जीवनको यात्री बताउन चाहन्छु र बताउन चाहन्छु प्रेमको भरिया र बताउन चाहन्छु प्रेमको भरिया। धन्यवाद।
तपाईँ कार्यक्रम एकल कविता वाचनमा कवि सुमनराज श्रेष्ठका कविताहरू सुनिरहनु भएको छ। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ। उज्यालोको वेबसाइट www.ujyaloonline.com तपाईँ एकल कविता वाचन सुन्न वा डाउनलोड गर्न सक्नुहुन्छ। सुमनराज श्रेष्ठका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
सही था कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
जीवनका असह्य पीडाहरूमा पनि मलाई गाउनु छ अब मृत्यु विरोधी गीतहरू। वीर पाखा र पखेराहरूमा फुलेको जीवनदेखि आत्तिएर सपना पछ्याउँदै आइपुगेको सहर, जब भइदियो एउटा युटोपिया, लगत्तै भइदियो हृदय पनि कुनै निर्जन गुफा जस्तो, जहाँ सुनिन थाले मृत सपनाहरूको प्रतिध्वनि, बिलाउन थाल्यो जीवनको आदर्श, हराउन थाले पदचिन्न छाडिआएका बाटाहरू, र जब अस्तित्व चेतनाले बारम्बार खोज्न थाल्यो आफ्नै अस्तित्व, चाहेर पनि लेख्न नसकेकै हो यति बेला जिन्दगीको नाममा प्रेम पत्र। कुहिरोमा हराएको कागजसरी हराउँदा हराउँदै चुरोटका धुवाँहरूमा र एक्वायरियमभित्र पौडिरहेको माछाहरू जसरी पौडिँदा पौडिँदै रक्सीका गिलासहरूमा हो थुक्दै गाली गरेकै हो पखाला चलेको बेला सुरुवालमा गाँठो परेको इजार जस्तो जिन्दगीलाई। यद्यपि अचानक लेख्दा लेख्दै विसङ्गतिहरूको पहाड मुन्तिर बसेर सुसाइड नोट जस्ता कविताका हरफहरू उदायो, जब त्यही पहाडमाथि भोकमा भेट्टाएको मनतातो रोटी जस्तो काम, मानौ यस्तो लाग्यो त्यति बेला उग्रिए अचानक हृदयका आँखाहरू र क्षितिजको एउटा बिन्दुबाट उड्दै आएका चराहरू पनि देखिए, जसले भर्खरै सुनाएर गए बिहानीको सुमधुर संगीत। मानौ केवल मान्नुमा होइन त्यो टिकेको छ सत्य, त्यसैले मानिदिएको छु अचेल। कष्टकर यात्राहरूको बीचबाट नै जीवनको प्रियतालाई र स्वीकारिसकेको छु, सङ्घर्षहरूको बीचबाट नै जीवनको स्वाधीनतालाई। बस अब सुन्नु छ, सुनिरहनु छ र सुनिरहनु छ जीवनका धुनहरू, र समानान्तरमा बसेर फेरि फेरि गाइरहनु छ मृत्यु विरोधी गीतहरू। जीवनका असह्य पीडाहरूमा पनि मलाई गाउनु छ अब मृत्यु विरोधी गीतहरू। कवि सुमनराज श्रेष्ठको मृत्यु विरोधी गीतहरू शीर्षकको यो कविताको वाचन सँगसँगै एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा आज सुमनराज श्रेष्ठका कविताहरू सुनिरहनु भएको छ। नारायणगढ चितवन सुमनराज श्रेष्ठको निवास, अक्षर समूहका सचिव हुनुहुन्छ र त्यसै गरी चितवनको प्रगतिशील लेखक संघका सहसचिव हुनुहुन्छ। उहाँको आजै मात्र सपनाहरूको ह्याङओभर कविता संग्रह खगेन्द्र संग्रौलाले चितवनकै रामेश्वर पुस्तकालयमा विमोचन गर्नुभयो। एकल कविता वाचनमा म सुमनजीलाई फेरि स्वागत गर्छु। सुमनजी
पुनः धन्यवाद।
अर्को कविता तयार गरिसक्नुभयो होला, अब कुन कविता सुनाउनुहुन्छ हामीलाई?
म अब यति बेला एउटा कविता सुनाउँछु, एडिक नेपालीको प्रश्न नाम दिएको छु मैले कविताको।
एडिक नेपालीको प्रश्न,
एडिक नेपालीको प्रश्न। दुर्व्यसनले ग्रस्त भएको छु म, मानौ मैले बोकेको नागरिकता एडिक नेपालीको आइडेन्टिटी कार्ड हो। ड्रग्स सुँगेर बेपत्ता पल्टिएको किशोर झैं हरेक साँझ पल्टिने गर्छु म, लोड सेडिङले राज्य गरेको मेरो कोठाभित्र सिरानी छेवैमा रहेको जोर ब्याट्री हालेको रेडियोको मिटर बटार्न नपाउँदै त्यहाँ बज्ने गर्छ एका बिहानै कि त राष्ट्रभक्तिको गीत जसले व्यङ्ग्य गरे जस्तो लाग्छ स्वयं राष्ट्रियतालाई, कि त त्यहाँ बज्ने गर्छ राजनीतिको तात्तातो बहसमा उत्रिएका कुकुर र बिरालाहरूको आवाज। मानौ यस्तो लाग्छ मैले सुनिरहेको छैन रेडियो, मात्र सिरिन्ज हानिरहेछु कानमा र थपिरहेछु अर्को डोज। एक गिलास रक्सी घुटुक्क पार्न नपाएर सुकेको कुनै घाँटी झैँ एक सरको चुरोट चिरिप्प तान्न नपाएर आत्तिएको कुनै ओठ झैँ कसले बनायो मेरो आँखालाई यस्तो दुर्व्यसनयुक्त जो खाली अव्यवस्था मात्रै देख्दछ कसले फसायो मेरो आत्मालाई यस्तो कुलतमा जो केवल आत्महत्या मात्रै रोज्दछ आखिर कसले बनायो मलाई नीलकण्ठ फन पनि घुमिरहेको टाउको समाएर जसको अनुहार हेरे पनि अचेल लाग्छ ठ्याक्कै आफू जस्तै कुलतमा फसेको मानिस उफ अब मलाई कसले लैजान्छ होला रिहेबिलिटेसन सेन्टरमा उफ अब मलाई कसले लैजान्छ होला रिहेबिलिटेसन सेन्टरमा
बडा गजब दमदार कविता तपाईँले कहिले रच्नु भएको थियो यो
मैले 2 वर्ष अगाडि 69 सालमा लेखेको कविता
कुन चिजले तपाईँलाई झकझकायो लेखौँ लेखौँ बनायो यस्तो
यो चाहिँ अलिकति मेरो समाज सापेक्ष मेरो समाज म बसिरहेको समाजसँग नजिक छ जस्तो लाग्छ म बसिरहेको जुन टोल छ त्यो चाहिँ अलिकति त्यहाँका युवाहरू अलिकति दुर्व्यसनमा लागेको अवस्था थियो त्यति बेला यद्यपि त्यसमा धेरै सुधार आइसकेको स्थिति छ अहिले ती दृश्यहरू र राष्ट्रिय राजनीतिमा राष्ट्रिय राजनीतिको परिदृश्यमा देखिने विविध दृश्यहरूले मलाई क्लिक गर्यो र मैले यो कविता लेखेँ
तपाईँ औपचारिक रूपमै एक दशकभन्दा लामो समयदेखि कवितामा लाग्नुभएको म यस्तै कविहरूलाई नजानेका साधारण साधारण कुराहरू सोध्छु कविताबारे यो हामीले एडिक नेपालीको प्रश्नको सट्टा यसलाई दुर्व्यसन नेपालीको प्रश्न भनेपछि चाहिँ के हुन्थ्यो राम्रो सुनिँदैन थियो
त्यो
किन हामी यस्ता नामहरू राख्छौँ प्राय
अब कस्तो छ भन्दाखेरि अजय सर यो नेपाली भाषाको प्रयोग नेपाली शब्दहरूको प्रयोग कविताहरूमा हामीले बढी ध्यान दिनुपर्छ भन्ने आग्रह गलत होइन तर कतिपय अवस्थामा कस्तो हुन्छ भन्दाखेरि हामीले विभिन्न भाषा अन्य भाषाहरूबाट आएका शब्दहरूलाई पनि
फ्युजन गर्छौँ
र त्यो एक हिसाबले सुन्दर देखिन्छ र त्यसको विकल्पमा नेपाली शब्दको प्रयोग गर्दाखेरि त्यो अलिकति अप्ठ्यारो जस्तो अलिकति अनिजी जस्तो फिल हुन्छ यसै कारणले मात्रै हो अङ्ग्रेजी मोहको कारणले गर्दाखेरि म आफ्नो कविताहरूमा अङ्ग्रेजी शब्दको प्रयोग चाहिँ कमै गर्छु
यसरी बुझौँ अचेल कविहरूले चाहिँ मिश्रित यो अरू भाषाहरूका शब्दहरूलाई चाहिँ लिएर मिश्रित खालका शब्दहरू प्रयोग गर्दाखेरि कवितालाई मिठो बनाएको महसुस गर्न थालेका छन् र यसरी प्रयोग गर्छन्
कविता मात्रै कविता भनेको कस्तो भन्दाखेरि हाम्रो वास्तविक जीवनकै एउटा प्रतिबिम्ब जस्तो हो अब हामी वास्तविक जीवनमा पनि तपाईँ र म कुरा गर्दाखेरि पनि कतिपय शब्दहरू नेपाली भाषाबाटै हामी बोलिरहेका छैनौँ कतिपय शब्दहरू अन्य भाषाबाट आइरहेका छन् त्यो चाहिँ एकदम प्राकृतिक रूपमा आइरहेको हुन्छ त्यसलाई चाहिँ हामीले स्वीकार्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ
मैले एउटा कविता फेरि वाचन गर्न अनुमति मागेँ भने दिनुहुन्छ मलाई यो शीर्षकले पढौँ लाग्यो रातो कमोड
यो चाहिँ मैले पढ्छु भनेर राखेको
तपाईँले सुनाउनुहोस् न त मलाई यो कविता सुनिहाल्न रहर लाग्यो
हुन्छ ठिक छ यो रातो कमोड यो अलिकति पछाडि थियो मैले राखेको श्रृङ्खलामा यद्यपि तपाईँको आँखा परिहाल्यो म यसलाई आफै पढ्छु तपाईँलाई पढ्नको लागि अर्को कविता
हुन्छ हुन्छ
झण्डाको रङ निकालेर पोत्नुभयो कि पोत्नुभयो शहीदले बगाएको रगतको रङ भन्नुहोस् कमरेड तपाईँको शौचालयमा भर्खरै भित्रिएको कमोडको रातो रङ कहाँबाट आएको हो राता किताबहरू पढाएर जब परिणत गर्नुभयो तपाईँले हामीलाई राता मानिसहरूमा त्यही समयदेखि हामीले देख्न थालेका हौ राता सपनाहरू राता अबीरहरू लगाएर जब तपाईँले पालन गर्न लगाउनुभयो आफ्ना आदेशहरू त्यसलाई सिरोपर गरेर हामीले पाल्न थालेका थियौँ रातै विश्वासहरू रातो सूर्यलाई देखाएर जब तपाईँले कस्न सिकाउनुभयो मुठ्ठी र खोज्नुभयो हाम्रो प्रतिबद्धता त्यही समयदेखि गरेको हो हामीले रातो अठोट हाम्रा सपनाहरूको बुई चढेर हाम्रा विश्वासहरूको पाउपोस लगाएर हाम्रै अठोटहरूको शक्ति लिएर अहिले तपाईँ कहाँ जानुभयो कमरेड हामी त कुहिरोमा हराएका काग जस्ता पो भएका छौँ त्यही कुहिरोमा हराइरहँदा पनि देखिन्थ्यो कतै कतै रातो रङको झल्याक झुलुक आजै मात्र पो थाहा भयो त्यो रातो रङको उत्सर्जन तपाईँको कमोडबाट पो भएको रहेछ थाहा पाएपछि तपाईँको शौचालयमा भित्रिएको कमोडको रङ हामी फेरि जिज्ञासाहरूको कुहिरोमा फसेका छौँ कृपया अब हाम्रो जिज्ञासालाई शान्त पारिदिनुहोस् कमरेड र भन्नुहोस् कहाँबाट आएको हो तपाईँको शौचालयमा भर्खरै भित्रिएको कमोडको रातो रङ झण्डाको रङ निकालेर पोत्नुभयो कि पोत्नुभयो शहीदले बगाएको रगतको रङ भन्नुहोस् कमरेड तपाईँको शौचालयमा भर्खरै भित्रिएको कमोडको रातो रङ कहाँबाट आएको हो?
रातो कमोड शीर्षकको यो शीर्षकले नै तान्यो र यसका शब्दहरूले पनि मलाई तान्यो। मैले तपाईँको पछिल्लो क्युमा राखेको कवितालाई चाहिँ अगाडि लिएर आउन लगाएँ र सुमनराजजीलाई म अनुरोध पनि गरौँ, हामीसँग समय कम भएको हुनाले राम्रा कविता धेरै पछाडि राख्नु भएको छ भने अलि अगाडि ल्याउँदै गर्नुहोला, अब समय धेरै छैन हामीसँग। यो अरू कविहरूको पनि समस्यालाई मैले बुझेको हुनाले तपाईँलाई मैले यो अवगत गराएँ। हामीले अघि कुरा गऱ्यौँ अभिव्यक्तिको कतिको प्रभाव हुन्छ कवितामा भनेर, अब चाहिँ अन्तर्क्रियाको प्रभाव कस्तो हुन्छ भन्ने विषयमा पनि मलाई सोध्न मन लाग्यो। तपाईँहरूले चितवनमा धेरै अन्तर्क्रिया गराइरहनुहुन्छ साहित्यकार बीच कवि कवि बीच बसेर, कविता एक्लै लेखेर चुप्पो लागेर बस्दाखेरि कविको कवित्व फस्टाउँछ कि उसले कविता लेख्दै कसैलाई सुनाउँदै गरेर फिडब्याक लिने गर्यो भने उसले आफ्नो कवित्व फस्टाउन सक्छ जस्तो लाग्छ?
त्यो दुवै हुनसक्छ, किन भन्दाखेरि अब गम्भीर हिसाबले लेखनमा लागिरहँदाखेरि सबै कविताहरू लेख्ने बित्तिकै सुनाउनै पर्छ भन्ने हुँदैन, तर केही समयपछि त पाठकसँग त अन्तर्क्रिया गर्नै पर्छ, पाठकहरूसम्म त पुग्नै पर्छ। किन भन्दाखेरि कविताको प्रयोजन सिद्ध नै हुँदैन यदि पाठकहरूसम्म नै नपुग्ने हो भने। तसर्थ अलिकति गम्भीर लेखनको लागि चाहिँ केही समय लेखेर त्यसमाथि काँट छाँट गर्न सकिन्छ, तर पाठकसम्म चाहिँ पुग्नै पर्छ, पाठकसँग अन्तर्क्रिया चाहिँ हुनैपर्छ।
पाठकसँग अन्तर्क्रिया गरेपछि कविले चाहिँ आफूमा अझ बढी निखार ल्याउन सक्छ। अब हामीसँग चोटिला दुईटा कविता सुन्ने समय रहन सक्छन्, त्यसकारणले त्यही अनुसारको तयारी गर्नुहोला भन्ने अनुरोध गर्दै अब सुन्ने कविताको शीर्षक के राख्नु भएको छ, कुन कविता सुनाउनुहुन्छ?
अब मैले सुनाउने कविताको शीर्षक रहेको छ नमक हराम। जुन दिनदेखि तपाईँले मलाई भन्न थाल्नुभयो नमक हराम, त्यही दिनलाई साक्षी राखेर अब मनाउँछु म आफ्नो स्वतन्त्रता दिवस। आदेशका गरुङ्गा भारी बोकेर वर्षौंदेखि मैले शिरोपर गरिआएँ आफ्नै अपमानलाई, टल्काइदिएँ तपाईँको जुत्ता मैलो न मैलो आफ्नै कमिजको बाहुलाले, तपाईँको बच्चा बच्चीको डाइपरदेखि मालिकनी भाउजूको भित्री वस्त्रसम्म धोइदिएँ आजसम्म यही हातले, र बारम्बार जोडिरहेँ फेरि यो हात तपाईँको खातिरदारीमा। बदलामा खाएको न हुँ मैले तपाईँको घरको दुई छाक भात र एक चिम्टी नुन, प्रत्येक सम्बोधनमा भाते भनेर त्यो पनि फिर्ता लिनुभएको छ तपाईँले ब्याजसहित। तर एउटा सानो गल्तीमा जुन दिन तपाईँले मलाई भन्नुभयो नमक हराम, त्यस दिनपछि मलाई तपाईँको नुनसँग साँच्चीकै हरामी गर्ने रहर जागेको छ। अब म बोल्छु तपाईँको यथार्थ। यथार्थ के हो भने दाजु, मलाई सब थाहा छ तपाईँको भित्री कुरा, मलाई थाहा छ पार्टीको नाममा उठाएको चन्दा तपाईँले कसरी हाल्नुभयो आफ्नै खोल्तीमा मलाई थाहा छ, कसरी हाल्नुभयो आफ्नै खल्तीमा मलाई थाहा छ, कसरी जोड्नुभयो घरगडेरी, कसरी गर्न थाल्नुभयो जग्गाको प्लटिङ, र कसरी चढ्न थाल्नुभयो चिल्लो गाडी, मलाई सब थाहा छ। अझ त्यतिले पनि नपुगेर कसरी मार्नुभयो आफ्नै भाइहरूलाई अंशमा, र कुन औँलाले देखाउनुभयो आफ्ना बाबाआमालाई वृद्धाश्रमको बाटो, मलाई त्यो पनि थाहा छ। किन बिग्रिन्छ तपाईँको च्याम्बरमा छिरेपछि अफिस कि सहायकको कपाल र ओठको लिपस्टिक, किन बिग्रिन्छ उसको छातीको लुगा हरेक बिहान, किन देखिन्छ मालिकनी भाउजूको अनुहार रुँदा रुँदै सुन्निएको जस्तो, पक्कै पनि उहाँको शरीरभरि निला सर्पहरू नाचेको हुनुपर्छ भन्ने पनि मलाई थाहा छ। प्रमाण मात्रै नभएको त हो दाजु मसँग, प्रमाण मात्रै नभएको त हो दाजु मसँग, चाहिन्छ नै भने पनि तपाईँलाई प्रमाण, त्यसका साक्षी छन् मेरा आँखा र कानहरू, आवश्यक परेको बखत पेश गर्न तयार छु म त्यसलाई अदालतमा। तर दाजु, जुन दिन मैले पेश गर्नेछु आफ्ना आँखा र कानहरूलाई अदालतमा, त्यस दिन म भन्दा धेरै नमक हराम तपाईँ घोषित हुनुहुनेछ। धन्यवाद।
बडा सुन्दर कविता सुनाउनु भयो सुमनराजजी। अब जति जति समय सकिन लाग्दैछ त्यति त्यति झन् सुन्दर कविताहरू आइरहेका छन्, मसँग म अझै कडी लम्बियोस् भन्ने चाहन्छु तर लम्ब्याउन सक्दिनँ। अर्को कविता अब एउटै मात्र समय छ, कुन कविता सुनाउनुहुन्छ?
म अब एउटा कविता सुनाउँछु, सपना सम्झेर एउटा कविता। मैले मेरो कविता सङ्ग्रहको जुन नाम दिएको थिएँ सपनाहरूको ह्याङओभर, त्यो नाम त्यो कोइन चाहिँ यो कविताको दुईवटा शब्दबाट भएको छ, सपनाहरूको ह्याङओभर। र यो कविताको शीर्षक चाहिँ सपना सम्झेर एउटा कविता रहेको छ। यो कविता सुनाउनुभन्दा अगाडि म आभारका केही शब्दहरू व्यक्त गरौँ कि भन्ने लागेको छ।
भन्नुहोस्।
मलाई यो उज्यालो 90 नेटवर्कमा यो ठाउँ दिनुहुने, यति बेला मलाई यो देशभरका श्रोताहरूसँग पुग्ने एउटा वातावरण मिलाइदिनुहुने उज्यालो 90 नेटवर्कका तपाईँ अच्युत सरलाई म विशेष आभार प्रकट गर्न चाहन्छु। र यसको संयोजन मलाई तपाईँसँग लिङ्क गराइदिने मेरा एकदमै प्रिय मित्र सौरभ कार्कीलाई पनि म यति बेला सम्झिन चाहन्छु। आभार प्रकट गर्न चाहन्छु यति नै भनेर म आफ्नो अन्तिम कविता आजको लागि सपना सम्झेर एउटा कविता मस्तिष्कमा किरिङ मिरिङ सपनाहरूको ह्याङओभर मात्र बाँकी छ बेलुकी पिएको रक्सीको बासी नसाले भन्दा टाउको दुखाउँछ अचेल सपनामा देखिएको भूतपूर्व प्रेमिकाको मुस्कानले र लखेटिरहन्छ सधैँ स्मृतिको त्यही अँध्यारो कुनामा जहाँ सुन्दर फूलहरूको कलमी बिरुवा रोपेर पनि केवल उम्रिएको छ एउटा नपुसक वर्तमान योजना आयोगका हाकिमहरूले झैँ निन्द्रा नपरेको रात म अनेकौं योजनाहरू बनाउँछु जीवनका र निदाएपछि सपनामा सफल मात्रै भएको देख्छु आफ्ना त्यही प्रिय योजनाहरू तर बिहान हुनै नपाई डस्न आइपुग्ने घामका किरणहरूले किन ल्याइपुर्याउँछ मलाई विपनामा सरकारी दफ्तरमा थन्किएको विकास योजनाको फाइलहरू जस्तो थन्काएर जीवनका योजनाहरूलाई विपनामा त म उठ्नु छ ढिलो गरी खानु छ तात्तातो भात जानु छ सधैँ गइरहने अफिस पिउनु छ एक दुई कप चिया सल्काउनु छ दुई तिन खिल्ली चुरोट क्यालेन्डरमा गोलो लगाउँदै दिनहरू पर्खिनु छ महिना मर्ने दिन र हिसाब गर्नु छ तलबभन्दा धेरै भएका पेस्कीहरू अन्त्यमा फेरि पस्नु छ साँझमा त्यही मधुशाला भुलक्कड नेताहरूले देश बनाउन बिर्सिए झैँ अचेल त मलाई बिर्सिए हुन्थ्यो जस्तो लाग्छ घामले पनि बिहान उदाउन कमसेकम घाम नउदाइदिए आकाशमा सपनामा मात्र सफल हुने मेरा जीवनका योजनाहरू त टुट्ने थिएनन् मस्तिष्कमा किरिङ मिरिङ सपनाहरूको ह्याङओभर मात्र बाँकी छ धन्यवाद
धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो सुमनराज श्रेष्ठजी तपाईँलाई र तपाईँको आज मात्रै विमर्शन भएको सपनाहरूको ह्याङओभर धेरै पाठकका हातमा पुगुन् हाम्रो शुभकामना
धन्यवाद
उहाँ हुनुहुन्थ्यो कवि सुमनराज श्रेष्ठ आजको कार्यक्रम एकल कविता वाचनमा हामीले उहाँका कविताहरू सुन्यौं र उहाँसँग छलफल गर्यौं यिनै छलफल र कविताहरूको वाचनसँगै आजको कार्यक्रमबाट हामी बिदा लिँदैछौ अर्को शनिबारसम्मका लागि प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत घिमिरे पनि बिदा चाहन्छु नमस्कार शुभरात्री
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन